मैं भी प्रस्ताव दर्ता भयो सदाविल अगाडि त्यो बढी चर्चामा थियो हट्केको थियो त्यसलाई तात्तातै चाहिँ के भने तुरन्त निष्कर्षमा पुगोस् भन्ने आम नेपाली जनताको बुझ्ने बुद्धिजीवीहरूको मिडियाका साथीहरूको चाहना हो त्यस्तै अनुसार रफ्तार छिटो रफ्तारमा चाहिँ छलफल अगाडि बढोस् भन्ने चाहना त निश्चित रूपमा हो तर एउटा कुरा निश्चित रूपमा के होइन भने छलफलले दुई पाँच दिन सात दिन ढिलो भएको कारणले महाजुको प्रस्ताव आफै तोइने आफै कुनै चाहिँ के अरे प्रक्रियामा नजाने कुरा चाहिँ होइन यसका केही संवैधानिक बाध्यता
जस्तो उनलाई हामीले निलम्बित गरिसकेका छौँ उनी निलम्बनमा परिसकेका छन् त्यसैले छलफल एक दुई महिना दुई तिन महिना लम्बिँदैमा केही फरक पर्दैन भन्ने अवस्था हो अहिले
अब त्यो त्यो पनि एउटा बाटो हो किनभने निलम्बनमा परिसकेपछि अब उहाँले काम कारवाही गर्न नपाउने परिस्थिति भएपछि हतार के हो भन्ने मनोविज्ञान पनि अलिकति हो
जस्तो तर उनी निलम्बनमा परिसकेपछि उनले मान्छे लगाएर अख्तियारका अरू अन्य चार आयुक्त विरुद्ध नै मुद्दा दर्ता गराए गर्न लगाए भन्ने खबरहरू पनि पढ्नु भयो होला
होइन त्यो पढ्यो ती अनेक अनेक चर्चा परिचर्चा हुन्छन् तर खैर कुरा मेरो निष्कर्ष कुरा के हो भने तिनवटा कुरा मैले लिएको महाभियोग नेपालको इतिहासमा पहिलोचोटि महाभियोग प्रस्ताव दर्ता भएर सम्बन्धित पदाधिकारीलाई मगाएका छन् त्यसरी एउटा नेपालको संसदीय इतिहासमा एउटा ऐतिहासिक घटना हो ऐतिहासिक घटना भएको कुराले स्वाभाविक हामीले यसको बारेमा चर्चा परिचर्चा छलफल बहस हुनु स्वाभाविक हो दुई यसको यति महत्त्वपूर्ण घटना गरेर यस उपरको छलफल ढिलो किन भयो यो प्रश्न उठ्नु स्वाभाविक हो छिटो गर्नु पर्थ्यो र त्यसलाई महाभियोग सिफारिसहरूको छिटो पढाएर महाभियोग सिफारिसहरूको छिटै आफ्नो अनुसन्धानमा प्रयोग गर्नुपर्छ त्यसपछिको प्रतिवेदनले के भन्छ त्यो महाभियोग सिफारिस समितिले अनुसन्धान प्रक्रिया छानबिन गर्दा वर्तमान निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध महाभियोग लाग्ने हो वा लाग्ने होइन भन्ने कुराको लामो चाहिँ के भने तथ्य प्रमाण सहितको फेर यस्तो सहितको प्रतिवेदन त समितिले प्रस्तुत गर्छ अनि त्यसपछि आजै जही मान्छेहरू महाभियोग लागिसक्यो वा भोलि लाग्दै लागेर भन्ने निष्कर्षमा पुग्नुभन्दा पनि त्यो प्रतिवेदनले के तथ्य के प्रमाण चाहिँ के प्रस्तुत गर्छ त्यसका आधारमा एउटा चाहिँ के भने विचार बनाउन बरु केही समय लाग्ला त्यसपछि त्यस्तै तथ्यहरू त्यस्ता प्रमाणहरू र त्यसमा प्रतिवेदनमा आउँछन् लाग्नुपर्ने वा नलाग्नु पर्ने प्रतिवेदनमा आएर जुन एउटा निष्कर्ष निस्किन्छ त्यो निष्कर्षका आधारमा अनि त्यहाँ के भने जनमत पनि त्यसको बारेमा छलफलमा बस्न जाला पार्लियामेन्टका दलहरू पनि त्यसमा छलफल भएर निष्कर्ष निकाल्न त्यो बाटोमा जाँदा उपयुक्त हुन्छ र अहिले हामी प्रस्तावको छलफलमै यो गर्ने नगर्ने अलिअलि खालको चाहिँ के भन्छ कुरा भइरहेको छ र ढिला भइरहेको छ ढिला हुनु निश्चित रूपमा त्यति सन्तोषजनक विषय होइन र तीव्र गतिका साथ अगाडि बढाएर प्रमाण र तथ्यहरूको सङ्ग्रहमा केन्द्रित गरेर राख्नुपर्छ कसैमाथि व्यक्तिमाथि पूर्वाग्रही भएर चाहिँ के भने हुने कुरा होइन कि तथ्यले प्रमाणले के भन्छ त्यसमा केन्द्रित भएर चाहिँ के भने निष्कर्ष निकाल्नुपर्छ भन्ने लाग्छ
हस् हस् वाणी बसलाई समय दिनुभयो धन्यवाद
हस्
उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका सांसद तथा महाभियोग सिफारिस समितिका सदस्य रेवती रमण भण्डारी उहाँसँग पनि हामीले संसदमा विचाराधीन अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथि छलफल किन ढिला सुस्ती भइरहेको छ भन्ने विषयमा कुराकानी गर्यौं आज हामीले यिनीहरू यस्तै विषयमा कुराकानी गर्यौं र यिनै सामग्रीसँगै आजका लागि वाणी बहसको समय सकिएको छ म रविन्द्र सुवेदी बिदा माग्छु नमस्कार
कम्प्युटर चाहियो एब्सोल्युट ल्यापटप चाहियो एब्सोल्युट मोबाइल चाहियो एब्सोल्युट अनि बेस्ट सर्भिस पनि त चाहियो होला नि होइन त्यसको लागि पनि त सधैँ छ एब्सोल्युटको आफ्नै सर्भिस सेन्टर
एब्सोल्युटको दोस्रो सोरुम सपुष्ट्रे प्लाजा इन्द्रदेव हल अगाडि इन्द्रदेव मार्केटमा पनि
कम्प्युटर ल्यापटप मोबाइल तथा प्रिन्टरको सेल्फ तथा बेस्ट सर्भिसको लागि एकमात्र रोजाई एब्सोल्युट कम्प्युटर एन्ड मोबाइल
शहीद चोक मेगा मार्केट भित्रको अन्तिम कम्प्युटर पसल फोन 0556725501
अहिले बिहानको 7 बज्यो
बस्ती बस्तीको आवाज समुदायको मेरो तपाईँको
विजय FM 101.6
सूचनाको संचार विश्वसनीय र सन्तुलित समाचार सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 7 बजेको वरपरका खबरहरूको सगालो हाम्रो गाउँ शर्मा हिमालदेव पंगेनीको नमस्कार। हाम्रो गाउँ शर्को शुरूआतमा स्थानीय खबरका मुख्य शीर्षकहरू। गैर सरकारी संस्थाहरू पुरानो सोचबाट माथि उठ्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेलको भनाई। सीमा क्षेत्र विकास कार्यक्रम नवलपरास सहित तराईका 20 जिल्लामा विस्तार। चितवनमा विकास बजेटको 12% मात्रै खर्च भएको तथ्याङ्क सार्वजनिक। नवलपरासको गैंडाकोटमा संस्थागत विकासका लागि तालिम शुरू। नवलपरासीमा यस वर्ष धानको मूल्यमा वृद्धि। भारतीय नोटको कारोबारमा रोक लगाएसँगै नवलपरास जिल्लाका सर्वसाधारणलाई पनि शास्ति। सुकुम्बासी समस्या सधैँका लागि समाधान हुने भूमि सुधार मन्त्री पाण्डेको दावी। विश्वविद्यालय बीचको विवाद समाधानका लागि सरकारले गृह कार्य गरिरहेको शिक्षा मन्त्री पौडेलको स्पष्टोक्ति। अब खबर विस्तारमा। शुरूआतमा गैर सरकारी संस्थाले पुरातनवादी सोचबाट माथि उठ्न सक्नुपर्ने भनाई सम्बन्धी प्रसंग। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्द पोखरेलले नेपालका गैर सरकारी संस्था पुरातनवादी सोचबाट माथि उठ्नुपर्ने बताउनु भएको छ। सहमति गैंडाकोटले आयोजन गरेको नेपालमा दिगो विकासका प्राथमिकता अवधारणा र गैर सरकारी संस्थाको भूमिका विषयक छलफलमा प्राध्यापक डाक्टर पोखरेलले गैर सरकारी संस्थाले पुरानो सोचहरूलाई छाड्दै उद्यमशीलतालाई जोड़ दिनुपर्ने बताउनु भएको थियो। उहाँले उद्यमशील बन्न सक्ने व्यक्तिको सृजनशीलतालाई एनजीओले मारेको समेत आरोप लगाउनु भएको थियो।
तर एनजीओले पनि के गर्यो भने त्यो सृजनशीलता भएका चलाक उद्यमशील मान्छेलाई ल्यापटप र झोला बोलाएर सोसियल मोबिलाइजर टिम लिडर बनाएर जो चाहिँ सरकारबाट 5-7 लाख रुपियाँ ऋण लिएर आफ्नो जिउ आफै पालेर सरकारलाई कर तिरेर हामी जस्ता प्रोफेसर तल खुवाउनु त्यही गर्छ। यस्ता गराउन सक्ने राम्रा मान्छेलाई अब प्रपोजल लेखेर झोला पकाएर टिमिजर सोसियल मोबिलाइजर। त्यसको पनि के भयो भने एउटा सृजनशीलता मर्यो, उद्यमशीलताको सृजनशीलता, अरू सृजनशीलता मर्यो भने।
पोखरेलले अब व्यक्ति परिवार र समुदायलाई उद्यमशील बनाउन एनजीओहरू लाग्नुपर्ने अवस्था आएको दावी समेत गर्नु भएको थियो।
फड्को मार्ने चाहिँ त्यस कारण त्यो फड्को मार्ने विकास गर्नलाई तपाईँले उद्यमशीलता नै सिकाउनुपर्छ टार्गेटलाई। अबको भविष्य भनेको एनजीओहरू प्राइभेट सबै उद्यमशील।
छलफलमा सहभागी हुँदै गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गैर सरकारी संस्थामा विशिष्टकरण रहेको बताउनु भएको थियो। जे पाए त्यही गर्ने नभई एउटा विषय केन्द्रित भएर एनजीओले काम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको थियो।
अनि जहाँ पनि जेमा पनि काम गरेको छ, जस्तो वन अथवा वातावरणको क्षेत्रमा हो, अथवा गरिबी न्यूनीकरणका क्षेत्रमा हो, अथवा तपाईँको इनर्जीको क्षेत्रमा हो, अथवा हामीले अरू काम हाम्रो के हो, हाम्रो स्पेसलाइज चाहिँ हुनु परेको सरकारमा, न कि जेनेरिक तपाईँको जहाँ आज डोनर दिन्छ त्यहाँ चाहिँ जाने।
सोही कार्यक्रममा समाजशास्त्री डाक्टर हरिहर आचार्यले समाजको सामाजिक विकासमा गैर सरकारी संस्थालाई विशिष्ट योगदान गरेको तर आर्थिक विकासमा धेरै योगदान पुर्याउन नसकेको बताउनुभयो। नवलप्रासी चितवन र कपिल वस्तुका करिब 3 दर्जन एनजीओ कर्मी सहभागी रहेको छलफलमा दिगो विकासमा गैर सरकारी संस्थाको भूमिका के हुन सक्छ भन्ने विषयमा छलफल गरिएको थियो। सहमतिको सवाल गैंडाकोटमा भएको छलफलमा सहभागी एनजीओ कर्मीहरूले आफूहरूले विकासको क्षेत्रमा धेरै उत्पादनशील काम गरे पनि कम मात्रै जस पाउने गरेको बताएका थिए। कार्यक्रम सहमतिका अध्यक्ष रत्नप्रसाद सापुडाको सम्पन्न भएको थियो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भारतसँग सीमा जोड़िएका 8 जिल्लामा सञ्चालन हुँदै आएको सीमा क्षेत्र विकास कार्यक्रम 20 जिल्लामा विस्तार गरेको छ। आर्थिक वर्ष 2072-73 शुरू भएको कार्यक्रम चालू आर्थिक वर्षदेखि तराईका 20 जिल्लामा विस्तार गरिएको हो। मानव विकास सूचकमा तुलनात्मक रूपमा पछाडि परेका दक्षिण सीमावर्ती भूभागसँग जोड़िएका जिल्लामा विकास केन्द्रित गरी सीमा क्षेत्रमा समानुपातिक विकासलाई अघि बढ़ाउन कार्यक्रम शुरू गर्न निर्देशन दिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हिजुराज पाण्डेले बताउनु भएको छ। कार्यक्रम सञ्चालन गर्ने जिल्लामा 12 पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिल वस्तु लगायतका रहेका छन्। 212 गाविस र 26 नगरपालिका भारतसँग सिमाना जोड़िएका 112 वडामा मात्र कार्यक्रम सञ्चालन हुने समेत मन्त्रालयले बताएको छ। पाँचौं कर सप्ताह 2073 अन्तर्गत तेस्रो दिन आन्तरिक राजस्व कार्यालय चितवनको आयोजना रत्नहर उद्योग वाणिज्य संघ तथा खैरानी उद्योग वाणिज्य संघको संयुक्त सह आयोजनामा करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम हिजो चितवनमा सम्पन्न भएको छ। रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्ववालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी व्यवसाय र आन्तरिक राजस्व कार्यालय एकअर्कासँग परस्पर सम्बन्ध रहेको बताउँदै कर तिर्नु उद्योगी व्यवसायको कर्तव्य रहेको हुँदा कर समयमै तिर्न आग्रह गर्नुभएको थियो। सो अवसरमा अन्तर्राष्ट्रिय कार्यालय चितवनका कर अधिकृत राजीव विकले र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यालयको कामलाई अझ प्रभावकारी बनाउँदै कर प्रति जनताको विश्वास बढाउने र करदाताहरूमा ऐन कानून नीति नियम र संशोधनका बारेमा जानकारी सहित कर सम्बन्धी समस्या र जिज्ञासाहरू समाधान गराउने बताउनु भएको थियो। चितवन जिल्लामा चालू आर्थिक वर्षमा 3,60,00,000,000,000 बढ़ी विकास बजेट रहेकोमा जम्मा 28,00,00,000 मात्रै खर्च भएको तथ्याङ्क सार्वजनिक भएको छ। विकास गतिविधिको अख्तियारी र बजेट निकासा समयमा नहुँदा खर्च सन्तोषजनक नदेखिएको बताइएको हो। विकास खर्चतर्फ पहिलो चौमासिक अवधिमा कुल 28,85,96,000,000 रूपियाँ खर्च भएको छ। चालू आर्थिक वर्षमा कुल विकास बजेट 3,61,28,00,000 मध्ये जम्मा 28,00,00,000 मात्र खर्च भएको हो। 28,00,00,000 मध्ये पनि 9,00,00,000 मुगलिङ नारायणगढ सड़क सुधार आयोजनामा रहेको कोस्ता लेखा नियन्त्रण कार्यालय भरतपुरका प्रमुख कोष नियन्त्रक शिव प्रसाद पन्थीले जानकारी दिनुभएको छ। यो कुल बजेट मध्ये जम्मा 12% मात्र खर्च भएको पनि पन्थीले जानकारी दिनुभयो। नवलप्रासीको गैंडाकोटमा हिजोदेखि संस्थागत विकासका लागि तालिम शुरू भएको छ। नेप्सकुनको प्राविधिक सहयोगमा फुलबारी साकोस प्युठानको आयोजनामा विजय विकास स्रोतको सभामा शुरू भएको तालिममा 4 महिला सहित 17 पुरूष सहभागी रहेका छन्। भोजबहादुर बस्नेतको अध्यक्षतामा शुरू भएको कार्यक्रममा नेप्सकुनका संचालक इन्द्रराज ज्योति पौडेल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमको प्राविधिक सहयोग तथा सहजीकरण नेप्सकुनका तालिम अधिकृत नव कुमार अधिकारी र कृष्ण प्रसाद आचार्यले सहजीकरण गर्नु भएको थियो। नवलप्रासीमा यस वर्ष धानको मूल्यमा वृद्धि भएको छ। सरकारले धानको मूल्य निर्धारण गरेसँगै जिल्लामा पनि धानको मूल्यमा वृद्धि भएको हो। अघिल्लो वर्ष सरकारले तोकेको मूल्य कार्य नगरेका व्यवसायले यस वर्ष भने मूल्य वृद्धि गरेका छन्। जिल्लामा कृषि विकास कार्यालय किसान र व्यवसाय मिलेर मोटा धानको प्रति क्विन्टल 2,070 र मध्यम धानको 2,230 रुपियाँ अर्थात सरकारले नै तोकेको मूल्य कायम गरेका हुन्। यसैबीच यस वर्ष जिल्लामा गत वर्षभन्दा 35,000 मेट्रिक टन बढी धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय नवलप्रासीले जनाएको छ। भारत सरकारले भारु 1,000 र 500 नोटको कारोबारमा रोक लगाएसँगै नवलप्रासी जिल्लाका सर्वसाधारणले समेत शास्ति खेप्नु परेको छ। भारतमा सेना प्रहरी तथा अन्य काम गर्ने नेपालीले भारु नोट फिर्ताउने गरेका छन्। सर्वसाधारणले पैसा भएर पनि नभएको जस्तो हुनु परेको भन्दै दुखी सुपोएका हुन्। भारु 500 र 1,000 नोट साट्न नसकिएपछि समस्यामा परेको यहाँका सर्वसाधारणहरूले गुनासो गरेका छन्। साथै सटाई गर्दा पनि आफूहरू ठगिने भन्दै समस्या समाधान गर्न आग्रह समेत गरेका छन्। उता 25,000 रुपियाँ बराबरको भारतीय नोट सटाईको लागि राष्ट्र आवश्यक गृह कार्य गरिरहेको जानकारी दिएको छ। यसका लागि राष्ट्र ब्याङ्कले डेपुटी गभर्नरको संयुक्तमा अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गर्ने तयारी गरिरहेको समेत बुझिएको छ। राष्ट्र ब्याङ्कका प्रवक्ता नारायण प्रसाद पौडेलले कानूनले तोकेको सीमासम्मको रकम अर्थात 25,000 सटाई हुन्छ भन्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भएको छ। भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार लागि परेको बताउनु भएको छ। हिजो चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले ऐन निर्माण गरी सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न लागि बताउनु भएको हो। मन्त्री पाण्डेले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई वासस्थानको व्यवस्था मिलाउन सरकार गम्भीर रहेको चर्चा गर्दै सुकुम्बासी समस्या समाधानको लागि सरकारलाई सबै दलको सहयोग चाहिएको बताउनु भएको थियो। माडी बाँदर जिल्लाका सुकुम्बासीलाई जिल्लाको अन्य स्तरमा स्थानान्तरण गर्ने काम शुरू गरिएको उल्लेख गर्दै उहाँले जिल्लाका अहिले नि जग्गाको अध्ययन गर्न मालपोत कार्यालय भरतपुरका अधिकृत हरिकृष्ण सुवेदीको संयुक्तमा सरकारले एक समिति गठन गरेको जानकारी दिनुभएको छ। मन्त्री पाण्डेले जिल्लाका 65 स्थानका अहिले नि जग्गाको अवस्थाका बारेमा अध्ययन गरेर 10 दिनभित्रमा समितिले प्रतिवेदन बुझाउने र सोको आधारमा त्यहाँका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने बताउनु भएको छ। शिक्षा मन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि वन विज्ञान विश्वविद्यालय बीचको विवाद समाधानको लागि सरकारले गृह कार्य गरिरहेको बताउनु भएको छ। प्रेस सेन्टर नेपाल चितवन शाखाले चितवनमा आयोजन गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विवाद समाधानको लागि कृषि वन विज्ञान विश्वविद्यालय ऐन संशोधनको तयारी अघि बढ़िरहेको जानकारी दिनुभएको छ। यसका लागि सरकारवालासँग छलफल भइरहेको बताउँदै उहाँले ऐन संशोधन सम्बन्धी दुई विश्वविद्यालय बीचको विवाद समाधान हुने समेत उल्लेख गर्नुभयो। र हिजो जनक उच्च माविमा आईक्यू टेस्ट प्रतियोगिता सम्पन्न भएको छ। कक्षा 6 देखि 10 अध्ययन गर्ने विद्यार्थीहरूको बीचमा आईक्यू टेस्ट प्रतियोगिता सञ्चालन गरिएको। कक्षा 11 विद्यार्थीले सञ्चालन गरेको सो प्रतियोगिता निकै रोचक भएको प्राध्यापक बुद्धि सागर पण्डितले जानकारी दिनुभएको छ। विजय शर्माको अध्यक्षतामा भएको सो प्रतियोगिताको प्रमुख अतिथि विद्यालयका प्राध्यापक बुद्धि सागर पण्डित रहनु भएको थियो। यिनै खबरहरूसँगै हामी बिहान 7 बजेको हाम्रो गाउँ शहरको अन्तमा आएका छौं। जाँदा जाँदै स्थानीय खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। गैर सरकारी संस्थाहरू पुरानो सोचबाट माथि उठ्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पोखरेलको भनाई। सीमा क्षेत्र विकास कार्यक्रम नवलपाई सहित तराईका 20 जिल्लामा विस्तार। चितवनमा विकास बजेटको 12% मात्रै खर्च भएको तथ्याङ्क सार्वजनिक। नवलपासीको गैंडाकोटमा संस्थागत विकासका लागि तालिम शुरू। नवलप्रासीमा यस वर्ष धानको मूल्यमा वृद्धि। भारतीय नोटको कारोबारमा रोक लगाएसँगै नवलप्रास जिल्लाका सर्वसाधारणलाई पनि स्वास्थ्य। र सुकुम्बासी समस्या सधैँकै समाधान हुने भूमि सुधार मन्त्री पाण्डेको दावी। विश्वविद्यालय बीचको विवाद समाधानका लागि सरकारले गृह कार्य गरिरहेको शिक्षा मन्त्री पौडेलको स्पष्टोक्ति। हवस् त बिहान 7 बजेको हाम्रो गाउँ सराईलाई सकिएको छ। केही बेरमै बीबीसी लन्डनको नेपाली सभा सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। हिमालय पङ्गिनी बिदा हुन्छु। नमस्कार।